यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तराई मधेशका जिल्लामा सिर्जित तनाव अन्त्य गरी आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रिय सभामा सांसदहरूको जोड़, जिल्ला जिल्लामा सद्भाव र्याली जारी। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुल्यो, खोजी कार्य भइरहेको प्रहरीद्वारा जानकारी। गण्डकी प्रदेशमा अब औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रदेशभित्र गाँजा खेतीलाई कानूनी मान्यता, 25 वर्षपछि नयाँ राष्ट्रिय यातायात नीति लागू र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुईजनालाई मृत्युदण्ड।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूले सुनसरीबाट शुरू भएको तनावले तराई मधेशका विभिन्न जिल्लामा सिर्जना गरेको तनावपूर्ण अवस्थालाई पूर्ववत एवं शान्तिपूर्ण अवस्थामा फर्काउन संघ, प्रदेश र स्थानीय सरकारले सक्रिय पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले शान्ति स्थापना गर्न र सद्भाव कायम गर्न जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो। राष्ट्रिय सभाको विशेष समयमा सांसदहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारीको सिर्जना तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड़ दिनुहुँदै रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरूष तथा बालबालिकाहरू हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढ़िरहनु दुखद भएको बताउनुभयो। उहाँहरूले तत्सम्बन्धमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्नुहुँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यासको अभाव भएको भन्नुहुँदै तत्काल उपभोक्तालाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। उहाँहरूले तरकारी, फलफूल, खाद्यान्न लगायतको बढ़ेको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको बताउनुहुँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन र मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दलित समुदायका मानिसहरू माइतीघरमा न्याय माग्न बसिरहेकाले सत्याग्राहीसँग वार्ता गरी समस्याको समाधान खोज्न पनि सरकारसँग आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सभापति पौडेलले पछिल्ला वर्षहरूमा तराई मधेसमा कम वर्षा भएको तथा मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिंचाईमा समेत समस्या देखिएको बताउनुभयो। मधेसमा देखिएको खानेपानी समस्याको समाधान र पानीको पुनर्भरणका लागि चुरे भावर क्षेत्रको संरक्षण आवश्यक रहेको आर्थिक मामिला तथा सुशासन समितिका सभापति पौडेलले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 21 गते बिहिबार दिउँसो 1:15 बोलाइएको छ। विभिन्न जिल्लामा शान्ति स्थापना गर्न तथा सद्भाव कायम गर्न सम्बद्धहरूलाई दबाव दिने उद्देश्यले सद्भाव र्यालीहरू आयोजना भइरहेका छन्। हिजो धनगढ़ीमा हिन्दू, मुस्लिम, सिख, इसाई, बौद्ध, किरात लगायत सबै धार्मिक तथा विभिन्न क्षेत्र पक्षको सहभागितामा सद्भाव र्याली निकालिएको हो। र्यालीका सहभागीहरूले सामाजिक सद्भाव कायम राखौं, जात धर्म फरक होला, हामी सबै नेपाली जस्ता नारा लगाएका थिए। त्यस्ता र्यालीहरू पूर्वदेखि पश्चिम तराईसम्मका प्राय सबै जिल्लामा आयोजना गरिएका छन्। प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 सभामा पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले प्रस्तुत गर्नुभएको जरूरी महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको पहिचान खुलेको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने चारजना भएको बताइए पनि प्रहरीले अहिलेसम्म तीनजनाको पहिचान पुष्टि भएको जनाएको छ। पहिचान खुलेकोमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका सात निवासी निर्माण व्यवसायी कार चालक 39 वर्षीय दिल कुमार लामा, स्काभेटरका चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका एक निवासी 28 वर्षीय गणेश थापा तथा हेल्पर सिन्धुलीको तीनपाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। हिजो दिउँसो काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बसले सड़क छेउमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सड़कबाट अन्दाजी 50 फीट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सुनकोशी नदीमा हराइरहेका तीनैजना व्यक्ति र कारको खोजी कार्य जारी राखिएको बताउनुभयो। सुनकोशी नदीमा बाढ़ीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धारको कार्य प्रभावित भने भएको प्रहरीले जनाएको छ। आज पनि बिहानैदेखि उद्धार र खोजको कार्य अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुरकोटबाट गोताखोरको टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। देशका विभिन्न भागमा वर्षा जारी छ। केही क्षेत्रमा भारीदेखि अति भारीसम्मको वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले देशका पहाड़ी भूभागका एक दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख हो। कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई क्षेत्रमा पनि गैराती भारी वर्षा भएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि मापन गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी एवं तराईका समेत एक दुई स्थान र लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रमा गैराती वर्षा भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने विभागले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ। नेपाली कांग्रेसले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएको घटनाका सम्बन्धमा न्यायिक समिति गठन गर्न माग गरेको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएका घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। पार्टीले न्यायिक समिति गठन गर्न संसदमा दवाब दिने निर्णय समेत गरेको पार्टीका महामन्त्री प्रदीप पौडेलले बैठकपछि जानकारी दिनुभयो।
पछिल्लो समय मधेसमा भएको जुन घटना छ त्यो घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन। त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ। स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ। त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन गर्ने न्यायिक समिति बनाउनु पर्ने अडान नेपाली कंग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्नेछ। आजको हाम्रो मुख्य प्रस्ताव हो।
महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठन लगायतका विभिन्न विषयमा विपक्षी दलहरूसँग समेत संवाद गर्ने निर्णय भएको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा अब प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई हिजो प्रमाणीकरण गर्नुभएपछि प्रदेशभर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको हो। गत असार 25 गते प्रदेशसभाको बैठकबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनर्विचारका लागि साउन 8 गते प्रदेशसभामा फिर्ता पठाउनु भएकोमा प्रदेशसभाबाट गत शुक्रबार पुनः पारित भएपछि हिजो प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको छ। उक्त नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क, रेल, जलमार्ग र हवाई यातायातका बीचमा समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सड़क सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभयो। सरकारले बदलिदो प्रविधि, बढ़दो शहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै यातायात नीतिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको जानकारी गराएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलतापूर्वक र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाहरूले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरीबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सोही प्राथमिकताका आधारमा विनियोजन कुशलतापूर्वक र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो। स्थानीय तहले योजना बनाउन संघीय सरकार, प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समयसीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। वर्षायामसँगै पर्वतमा बाढ़ी पहिरोको जोखिम बढ़दै जाँदा जोखिमयुक्त क्षेत्रको संरक्षणको कामलाई पनि तीव्र बनाइएको हाम्रा पर्वत संवाददाता राजन पौडेल बताउँछन्।
वर्खायाम शुरू भए लगत्तै देशका अधिकांश पहाड़ी जिल्लामा बाढ़ी र पहिरोको जोखिम बढ़ने गरेको छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा पनि विगतमा पहिरोले क्षति पुर्याएका तथा जोखिममा रहेका स्थानहरूको संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय सक्रिय बनेको छ। कार्यालयले पछिल्लो समय गरेका कार्यले कम खर्चमा धेरै काम हुने र जमीनको कटान रोक्नुका साथै बस्ती, सड़क, खानेपानी, सिंचाई लगायतका भौतिक संरचनाको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ। तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकारी शम्भु कुमार मिश्र
अन पानीको व्यवस्थापन सँगै बाढ़ी पहिरो खोला किनार बस्ती संरक्षण जस्ता कार्यमा उत्त तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले स्थानीय स्रोत साधनको अधिकतम प्रयोगबाट कम खर्चको प्रविधि अप्नाई बाढ़ी पहिरोको संरक्षण गर्दै आएको छ र अबका दिनमा सम्बन्धित सबै सरकार वालाहरू मिलेर भू संरक्षणका नवीनतम प्रविधिहरूको प्रयोगबाट बाढ़ी पहिरो जाने समस्याहरू समाधान गर्नको लागि समेत अनुरोध गर्दछु।
जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले पनि संरक्षणका कामलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सुझाव दिनुभएको छ।
विपद व्यवस्थापनसँग सम्बन्धित आकस्मिक कार्यहरू भनेर यहाँहरूले सुझाउन सक्नुभयो भने जहाँ पर्छ त्यो बेला विनियोजन गरेर काम गर्न सकिन्छ।
यो समयमा नागरिकले निकै शास्ति बेहोर्नु परेको र पहिरो जाने कारणको बारेमा आफ्नो बुझाइ व्यक्त गर्नुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
जब आकाशबाट पानी आउँछ पहिला चाहिँ जमिनमा सोसिने कारणले गर्दा सरलक्कै यसले पनि बग्ने
जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँ तारजाली निर्माण, घाँस रोप्ने तथा जैविक संरक्षणका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। पुन वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्र
इन्जिनियरिङले पनि पहिरोमा तल प्रोटेक्सनको लागि इन्जिनियरिङ संरचना बनाएको छ भने त्यसमा फेरि हामीले कोटामा सजीवन पहाकाहरू पनि गाडेका छौँ। पहिरो बन्न नदिनको लागि सतही भूछाईले नै हामीले रोकिदियो भने त्यसबाट न चिरा बन्न सक्छ न गल्ली बन्न सक्छ।
प्राकृतिक विपद पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै गरिने संरक्षणका प्रयासले यसको क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ। राजन पौडेल, रेडियो नेपाल पर्व।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता अनुप शमशेर जौराका अनुसार तिब्बती शरणार्थीका नाममा गैर कानूनी यात्रा अनुमति पत्र जारी गरेको आरोपमा सहसचिव भट्टराई पक्राउ पर्नु भएको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर भएसँगै ब्यूरोले उहाँलाई त्रिपुरेश्वरबाट हिजो पक्राउ गरेको हो। यात्रा अनुमति पत्र सहित उपस्थित भएका व्यक्तिको राष्ट्रियतामाथि शंका लागेपछि गरिएको सोधपूछका क्रममा जर्मन राजदूतावासले 2068 जेठ 20 गते पाँच स्थान सक्कल यात्रा अनुमति पत्र अनुसन्धान तथा कार्यवाहीका लागि ब्यूरोमा पठाएको थियो। यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा तत्कालीन परराष्ट्र मन्त्रालयका कन्सुलर शाखामा शाखा अधिकृत रहेका भट्टराईको संलग्नता देखिएको सीआईबीले जनाएको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरकारवालासँग हिजो छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा गरिएको अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था निर्माता निर्देशक कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 रूपियाँ अनुदान रकम पारदर्शी प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरकारवालाहरूको सुझाव लिएको हो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक मौलिक तथा उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो। अन्तर्क्रियाका क्रममा चलचित्र कर्मीहरूले चलचित्र क्षेत्रलाई प्रत्यक्ष सहयोग गर्ने सरकारको वर्तमान नीति सकारात्मक रहेको धारणा राख्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यक्रम कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले त्यस सम्बन्धमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले तत्सम्बन्धी सूची जारी गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकृतहरूको नामावली सार्वजनिक गरिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय प्रादेशिक सामुदायिक शिक्षण तथा निजी अस्पताल सबै समेटिएका छन्। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमा कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरूपयोग बढ़दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ़ बनाउनु पर्ने आवश्यकता उल्याउनु भएको छ। महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकाहरूलाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गरिनुभन्दा पनि अनुसन्धानको क्षमता वृद्धि गर्नुपर्ने र सुरक्षित डिजिटल वातावरण निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलाहरूमाथि चरित्र हत्या गर्ने साइबर बुलिङ गर्ने र घृणायुक्त अभिव्यक्ति बढ़दै गएकाले विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताहरूको डाटा संरक्षण आवश्यक रहेको सुझाव सरकारलाई दिनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाले मोबाइल र टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण पहुँच दिन नहुनेमा जोड़ दिनुभयो। जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राख्नुपर्ने गरी म्याद थप गर्न नपर्ने आदेश दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले मेडिकल व्यवसायी प्रसाई विरूद्ध म्याद थप गर्न नपर्ने आदेश हिजो दिएको हो। अदालतले म्याद थप नगरेसँगै प्रसाई थुनामुक्त हुनुभएको छ। साइबर अपराधको कसुर राज्य विरूद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता शिष्टाचार विरूद्धको कसुर र सार्वजनिक शान्ति विरूद्धको कसुर गरी तीनवटा कसुरमा प्रहरीले प्रसाईलाई आइतबार राति पक्राउ गरेको थियो। बैतडीमा सम्भावित वर्षाजन्य विपद प्रतिकारी योजना लागू भएपछि सम्भावित जोखिम न्यूनीकरणमा सहजता आएको बैतडीबाट संवाददाता गोविन्द पन्तले पठाएको यो रिपोर्टमा उल्लेख छ।
बैतडी जिल्लाका जोखिमयुक्त बस्ती तथा सड़कहरूमा स्थानीय प्रशासनले निगरानी बढ़ाउनका साथै स्थानीय बासिन्दाहरूलाई समेत सतर्क रहन आग्रह गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न वर्षाजन्य विपद प्रतिकार योजना लागू गर्दै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढ़ाएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई।
प्रशासनसँग पहिले नै राखेको छ। बिक्री सडकहरू व्यापकता अवृत्त हुने भइराखेका छन्। सडकहरूको अवस्था जटिल प्रदिन छ। त्यस्तै कतिपय नागरिकका घरहरू धेरै संख्यामा त होइन, तपाईँ पनि कतिपय घरहरू भत्कियो, कतिपय ठाउँमा चाहिँ पशु सुखको पनि क्षति भयो, तर नागरिक क्षतिपाई चाहिँ नभएको अवस्था छैन।
विपद व्यवस्थापनमा पूर्व तयारीलाई प्राथमिकता दिँदै विपद घटेपछि गरिने उद्धार तथा राहत भन्दा पहिले नै सम्भावित जोखिम पहिचान गरी क्षति कम गर्न सकिने भएकाले प्रतिकार योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ जिल्ला पर्यटक कार्यालय बैतडीका प्रवक्ता निरीक्षक सुरज सिंह।
विपद सम्बन्धी कार्यजना तयार गरिरहन्छ, विपद प्रतिकार उद्धारमा छिटो भन्दा छिटो उद्धार गर्ने भन्ने परिपत्र पनि तयार गरिरहेको छ। प्रहरी लगायत दोस्रो दशक सम्बन्धित सबै निकायहरू पुग्छ।
जिल्लामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद उत्पन्न भएको अवस्थामा उद्धार उपचार राहत तथा आवश्यक सहयोगको लागि छिटो प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी संयन्त्र तयार पारिएको जनाइएको छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त।
स्थानीय सडकहरू छन्, तिनीहरू पिच पनि नगरिएका पक्की नभएकोले गर्दा यसमा अचानक पहिरोहरू आउन सक्ने र गाडीहरू चिप्लेर पनि तल झर्न सक्ने जोखिम छ। सामान्यतया यो जोखिमको हिसाबले हाइवेहरू त्यस्तो अत्यन्तै जोखिम त छैन।
भारी वर्षा हुँदा नदी खोला र पहिरोको जोखिम भएका क्षेत्रमा नजान, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित विपदको सूचना समयमै सम्बन्धित निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग प्रभावित भएका छन्। खास गरी कान्ति लोकपथको सड़क पूर्ण रूपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ। ललितपुरमा पहिरो गएका कारण उक्त सड़कमा अवरोध भएको प्रहरीले जनाएको छ। त्यसै गरी सीतापाइला धार्के सड़क खण्ड पनि पूर्ण रूपमा अवरोध भएको छ। मध्य पहाड़ी लोकमार्गको भोजपुर खण्डमा एकातर्फी रूपमा यातायात सञ्चालनमा आएका छन्। वैकल्पिक बाटो समेत त्यहाँ व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। मेची राजमार्गको इलाम नगरपालिका 9 राजदुवाली झापादेखि ताप्लेजुङ सड़क पनि पूर्ण रूपमा अवरोध भएको छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ। त्यसै गरी बागमती प्रदेशकै काभ्रेमा बीपी राजमार्गमा अवरोध छ। त्यहाँ प्रहरीसँगको समन्वयमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ। त्यसै गरी हेटौँडा ठिङ्गन बागमती ललितपुर सड़क कान्ति लोकपथ अन्तर्गतको त्यहाँ पनि पहिरोका कारण ठाउँ ठाउँमा अवरोध सिर्जना भएको छ। अरनीको राजमार्गको भोटेकोशी गाउँपालिका 3 र भोटेकोशी गाउँपालिका 4 क्षेत्र पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ। त्यसै गरी बाढ़ीका कारण दोलखाको लामासाँगु रामेछाप सड़क पनि अवरोध भएको छ। त्रिशुली मैलुङ स्याप्रोबेसी सड़क खण्डमा पनि अवरोधको अवस्था रहेको छ। त्यसै गरी बागलुङ स्थित कालीगण्डकी करिडोरमा एकातर्फी रूपमा यातायात सञ्चालनमा आएको छ। चामे बेसी शहर सड़क खण्ड पनि एकातर्फी रूपमा सञ्चालनमा रहेको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत भूमे गाउँपालिका काँडा बजार रूकुमपूर्वमा सड़क पूर्ण रूपमा अवरोध भएको छ भने भेरी करिडोर जाजरको डोल्पा सड़क खण्ड पनि पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सड़क पनि अवरूद्ध भएको छ। केही अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुईजनालाई हिजो मृत्युदण्ड दिएको त्यहाँको न्यायपालिकाले जनाएको छ। जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्डका घटनाहरू स्थानीय प्रशासनले बढ़ाइरहेको छ। न्यायपालिका सम्बन्धी संचार माध्यम मिजानका अनुसार ओमिद बेहजान र पौरिया सफत नाम गरेका व्यक्तिहरूलाई इजरायली गुप्तचर निकाय मोसादको एजेन्टका रूपमा संवेदनशील सैन्य र सुरक्षा स्थलहरूको विवरण उपलब्ध गराएको आरोप लगाइएको छ। उनीहरूलाई जासुसी र जियोनिस्ट शासनसँग सहकार्य गरेको अभियोगमा दोषी ठहर गरिएको मिजानले उल्लेख गरिएको छ। उनीहरूलाई कहिले पक्राउ गरिएको थियो र मुद्दाको प्रक्रिया कहिले शुरू भएको थियो भन्ने बारे भने सार्वजनिक गरिएको छैन। उनीहरूलाई मृत्युदण्ड दिइसकेपछि त्यसबारेका समाचार सार्वजनिक गरिएको हो। ती दुई व्यक्तिले युद्धका क्रममा सैन्य तथा सुरक्षा केन्द्र सम्बन्धी सूचना उपलब्ध गराएर विदेशी गुप्तचर निकायलाई सहयोग गरेको आरोप लगाइएको छ। सुडानको डाफुर क्षेत्र स्थित एउटा गाउँमा परम्परागत ओकालत सत्र चलिरहेका बेला सेनाले ड्रोन आक्रमण गर्दा 35 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने विषयमा वार्ता हुने घोषणा गरे लगत्तै तेहरानले वार्ताको खण्डन गर्दै अमेरिकासँग कुनै वार्ताको सम्भावना नरहेको सूचना जारी गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा सन् 2026 जुलाई महिनामा मात्र 71,775 जना विदेशी पर्यटकहरू भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा 2.3% बढ़ी हो। सन् 2025 जुलाईमा 70,193 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट 23,490 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको 30.73% हो। जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। जुलाईमा चीनबाट 11,079 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अघिल्लो वर्षको जुलाईको तुलनामा 61.09% बढ़ी हो। सन् 2019 जुलाईमा चीनबाट 10,215 जना पर्यटक आएका थिए। त्यसै गरी नेपाल भ्रमण गर्ने तेस्रो स्थानमा अमेरिकी पर्यटकहरू रहेका छन्। अमेरिकाबाट जुलाई महिनामा मात्र 7,754 पर्यटकले नेपालको भ्रमण गरेका छन्। पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनालले COVID-19 पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा मझौला उद्यमको पुनरुत्थानका लागि बीमा, कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले नेपाल बीमा प्राधिकरण र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम UNDP संयुक्त रूपमा आयोजना गरेको रिस्क म्यानेजमेन्ट इन नेपाल SMEs अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री खनालले आर्थिक संकटको सामना गरिरहेको SMEsको संरक्षण र प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक भएको बताउनु भएको हो। अर्थतन्त्रमा SMEsको भूमिका महत्वपूर्ण भए पनि जोखिम व्यवस्थापन र वित्तीय पहुँचको अभावमा त्यस क्षेत्र कमजोर बनेको उल्लेख गर्नुहुँदै कृषि बीमा कार्यक्रममा सरकारले 75% प्रिमियम अनुदान दिए पनि किसानले त्यसको पर्याप्त लाभ लिन नसकेको बताउनुभयो। सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा रहेका करिब 9,00,000 SMEs मध्ये 10% मात्रै बीमाको पहुँच पाएको र बाँकी 90% कुनै पनि जोखिमबाट असुरक्षित अवस्थामा रहेको देखिएको छ। काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। शहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सो सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री तथा प्राविधिक सेवाबाट प्लान्ट सञ्चालन गरिने उल्लेख गर्नुभयो। प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजना अन्तर्गत विक्रम सम्वत 2072 निर्माण शुरू गरेर विक्रम सम्वत 2075 सञ्चालन भएको थियो। अघिल्लो साताको शुक्रबार 12.96 अङ्कले बढ़ेको नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो कारोबार दिन सोमबार भने 1.20 अङ्कले घटेको छ। यो गिरावटसँगै नेप्से परिसूचक सोमबार 2684 अङ्कमा कायम भएको छ। सोमबार बजारको कारोबार रकम भने केही बढ़ेको छ। अघिल्लो दिन शुक्रबार 3.75 अर्ब रुपियाँ बराबरको कारोबार भएको बजारमा सोमबार 4.57 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
भुवनाचार्य, अब खेल समाचार।
नेपाल भलिबल संघले 2083-84 वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्याम्पियनशिप, काभा पुरूष भलिबल च्याम्पियनशिप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ। महिला च्याम्पियनशिप लीग 1-7 सेप्टेम्बरसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र 2026 यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो।
अझै अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली भागका केही स्थान, त्यसै गरी पहाड़ी भागका धेरै स्थान तथा तराई मधेशका केही स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। तराई मधेसका जिल्लामा सिर्जित तनाव अन्त्य गरी आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रिय सभामा सांसदहरूको जोड़, जिल्ला जिल्लामा सद्भाव र्याली जारी। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुल्यो, खोजी कार्य भइरहेको प्रहरीद्वारा जानकारी। गण्डकी प्रदेशमा अब औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रदेशभित्र गाँजा खेतीलाई कानूनी मान्यता, 25 वर्षपछि मुलुकमा नयाँ राष्ट्रिय यातायात नीति लागू र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुईजनालाई मृत्युदण्ड। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।